साहित्यकार गोविन्द गिरी प्रेरणाज्यू, तपाईँलाई कार्यक्रम केरकारमा स्वागत छ।
धन्यवाद।
यो केरकार कार्यक्रम खसखस.com को नयाँ स्तम्भ हो। यसमा हामीले हालसारै प्रकाशित कृतिको बारेमा कृतिकारहरूसँग प्रत्यक्ष संवाद गर्ने र त्यस कृतिको बारेमा सबै पक्षहरू समेटेर हामीले कुराकानी गर्ने जमर्को गरेको छौँ। कुरा गरौँ तपाईँको सबैभन्दा पछिल्लो कृति गन्तव्य गणबहाल, साझा प्रकाशनबाट प्रकाशन भएको कति करिब 4-5 महिना भयो होला?
छ महिना नाग्यो।
गन्तव्य गणबहालको बारेमा छोटोमा एकचोटि तपाईँले के भनिदिनुहोस् हाम्रो श्रोताहरूलाई।
यो गन्तव्य गणबहाल भनेको मैले निकै लामो समयदेखि लेख्दै आइरहेको तर प्रकाशन नगरेको लामा कथाहरूको कलेक्सन हो। यसमा चाहिँ अब लामो कथाको अवधारणासहित यो मैले धेरै अगाडिदेखि लेख्न थालेको थिएँ, प्रकाशन गरेको पनि थिइनँ। तर साझा प्रकाशनको साहित्यिक पत्रिका गरिमाले लामा कथाहरूको विशेषाङ्क निकाल्यो दुई भागमा, त्यसमा एउटा कथा चाहिँ छापिएको छ, बाँकी सबै अप्रकाशित नयाँ ताजा कथाहरू हुन्।
नयाँ ताजा भन्नाले कति 1-2 वर्षभित्र लेखिएका
होइन, अब प्रकाशन
अगाडि लेखेकै के हो?
प्रकाशनको हिसाबले चाहिँ ताजा हो, किनभने योभन्दा अगाडि प्रकाशन भएको थिएन, त्यो हिसाबले ताजा हो। तर लेखनको हिसाबले त यो मेरो 10-12 वर्षदेखि लेख्दै आइरहेको हो। नछापिएको हिसाबले ताजा भनेको मैले।
तपाईँले लामो कथाको अवधारणाको कुरा गर्नुभयो होइन, लामो कथाको अवधारणा के हो?
अब यो म वास्तवमा कमर्सको विद्यार्थी, साहित्य मेरो स्वाध्ययन हो। मैले जे जति साहित्य लेखेँ, जे जति अहिलेसम्म मैले लेख्न सकेको छु, मेरो क्षमताले जे भ्याएको छ, त्यो सबै मेरो स्वाध्ययन हो। मैले चाहिँ अब नेपाली होइन, अब एकाउन्टिङ पढाए मान्छेले अब साहित्यको सिद्धान्तको विषयमा त छलफल कुरा गर्न त्यति सकिँदैन होला। तर एउटै कुरा के छ भने मैले अध्ययन चाहिँ प्रशस्त गरेँ, त्यो अध्ययनको सिलसिलामा यो लामो कथाको एउटा कन्सेप्ट मेरो मनमा डेभलप भयो र एउटा कथा पढिसकेपछि मान्छेलाई पछिसम्म पनि छाप परोस् त्यो सिङ्गो कथाको कुनै न कुनै रूपमा भन्ने मलाई लागेर अनि मैले यो लामो कथा लेख्न थालेको।
भनेपछि मैले जस्तो अब तपाईँले यस प्रकाशनमा वरिष्ठ समालोचक दयाराम श्रेष्ठ सम्भवको भूमिका रहेको छ लामो, उहाँले लामो कथाको सिद्धान्त अवधारणाहरू कहाँनिर सङ्कुचन गर्ने, कहाँनिर विस्तार गर्ने भन्ने जस्तो कुराहरू गर्नुभएको छ। तपाईँले लेखन गर्दाखेरि यी कथाहरू 8 कथा यस सङ्ग्रहमा छन्, यिनीहरू लेख्दाखेरि यो फर्मुलाभित्र बसेर लेख्ने प्रयास गर्नुभयो या आफै विस्तार हुँदै गयो, के भयो?
अब यसलाई चाहिँ यसो भन्नु पर्ला, मैले चाहिँ कथालाई लामो रूपमा लाने भनेर एउटा लामा कथाहरू जुन मैले पढेँ, पढ्न त मैले त अब कथा, लामा कथा, लघु उपन्यास, उपन्यास सबै पढेको हुँ। अब कहिलेकाहीँ लघु उपन्यास र लामा कथाको बिचमा पनि के फरक छ र भने जस्तो पनि देखिन्छ, तर अब त्यो सूक्ष्म कुराहरू हुन्छन्, अब त्यो चाहिँ अब हामीले चाहिँ विद्वानहरू, समालोचकहरू र अध्येताहरूलाई विश्लेषण गर्न दिउँ। तर मैले चाहिँ यो फर्म्याट बनाएर लेखेको होइन, तर मैले लामा कथाहरू यसरी लेखिन सकिँदो रहेछ भन्ने पढेको आधारमा, अध्ययनको आधारमा मैले लेखेँ।
साझा प्रकाशन आफै विगत केही वर्षदेखि लथालिङ्ग भताभुङ्ग अवस्थामा थियो। त्यो लथालिङ्ग भताभुङ्गको अवस्थामा मलाई लाग्छ गन्तव्य गणबहाल पहिलो प्रकाशन हो कि जस्तो लाग्छ, त्यो यो यस्तो अवस्थामा यो कसरी सम्भव भयो?
होइन, वास्तवमा साझा प्रकाशनबाट छापिनु भनेको एउटा प्रतिष्ठाको विषय, असत्य राम्रो प्रतिष्ठाको विषय मानिन्थ्यो, किनकि त्यतिखेर जतिखेर चाहिँ निजी क्षेत्रका प्रकाशकहरू खासै थिएनन्, रत्न पुस्तक एउटा सबैभन्दा पुरानो निजी क्षेत्रको प्रकाशन बाहेक, अन्त उसले पनि साहित्यिक किताबहरू खासै छाप्न छोडेका थियो। त्यो बेलामा चाहिँ साझा प्रकाशनबाट प्रकाशित हुनु अथवा एकाडेमीबाट प्रकाशित हुनु एउटा ठुलो प्रतिष्ठाको विषय मानिन्थ्यो। त्यो अवस्थामै मेरो 2040 सालमा
होइन, मैले त्यो विगतमा गएको होइन, मैले अहिलेको कुरा गरेको,
40 सालमा मेरो पहिलो छापिएको र अहिलेसम्म सबैभन्दा चाहिँ बढी कथा सङ्ग्रहहरू साझाबाटै मेरो छापिएको रहेछ। त्यो साझासँग चाहिँ मेरो त्यो त्यो एउटा चाहिँ सम्बन्ध र निरन्तरता हो र यसलाई पनि मैले चाहिँ साझाबाट छाप्ने भनेर एउटा प्रोसेसिङ गरिरहेको थिएँ र यो कष्टको बेला भए पनि छाप्न साझा तयार भयो अनि छापियो।
ए, भनेको मतलब साझा प्रकाशनसँग तपाईँको पुरानो सम्बन्धले विशेष काम गर्यो भन्नु पऱ्यो अहिलेको अस्त व्यस्तको अवस्थामा पनि, नत्र त अहिलेसम्म जहाँसम्म लाग्छ मलाई साझा प्रकाशनबाट कुनै कृतिहरू प्रकाशित
अहिले केही कृतिहरू छापिया छन्, केही कृतिहरू फाटाफुटो छापिया छन्, तर अब लामो ग्यापमा मेरो किताब निस्कियो। तर अब त्योभन्दा पनि साझा प्रकाशनको म एउटा चाहिँ स्थापित लेखकको रूपमा मानिन्छु, किनभनेदेखि 40 सालमा उपन्यास छापियो, 45 सालमा
मेरो मूल प्रश्न कस्तो थियो भने अहिले साझा प्रकाशन जुन एउटा नेतृत्वको आधारमा होइन त्यहाँ संस्थागतको हैसियतले जुन जुन एउटा डाँबाडोल आइरहेको छ नि, त्यस्तो अवस्थामा पनि एउटा तपाईँको कृति प्रकाशित हुनु भनेको एउटा खुसीको कुरा हो कि, तर यो कसरी सम्भव, यस्तो डाँडाडोलमा पनि यो कसरी व्यवस्थापन भयो भन्ने कुरा चाहिँ नि हो। तर मूल कुरा चाहिँ तपाईँको पुरानो सम्बन्ध अथवा चाहिँ साझा प्रकाशनमा तपाईँको धेरै जस्तो कथाहरू प्रकाशित भएको हैसियतले नाता रहेछ, बुझ्यो त्यो तपाईँ, धन्यवाद। तपाईँका कृतिहरूमा कथा सङ्ग्रह, उपन्यास, कविता सङ्ग्रह, यात्रा संस्मरण, हास्य व्यङ्ग्यका बाहेक अब आएर लामा कथा सङ्ग्रह पनि विधामा जोडियो। अबको विधा के
होइन, त्यस्तो होइन, म वास्तवमा मान्छेहरूले भन्ने गर्छन् अब तपाईँलाई के मान्ने, कथाकार मान्ने कि उपन्यासकार मान्ने कि नेत्राकार मान्ने कि तपाईँले त जे पनि लेख्नुहुन्छ भनेर भन्छन्। तर मलाई चाहिँ म साहित्य लेख्छु भन्छु के, अब यो सबै साहित्यभित्रकै चिज हुन्, अब यसलाई दुई फ्याक गर्दाखेरि अब गद्य विधा र अब कविता विधा दुईवटा छुट्याउन सकिएला, नत्र भनेदेखि यो साहित्यकै विधाहरूमध्येका हुन्। र अर्को कुरो के लाग्छ मलाई भनेदेखि, मैले गरेको अध्ययनले गर्दाखेरि मेरो मनमा जे लेखौँ भनेर आउँछ त्यो चिज अटोमेटिकल्ली स्वत त्यो एउटा विधाको रूपमा आउँछ। त्यो नाटक भएर आउने हो कि कथा भएर आउने हो कि कविता भएर आउने हो कि, हुन त कहिलेकाहीँ कविता लेख्छु भने कथा पनि भएको लेखेको छु, कथा लेख्छु भनेर सोचेको विषय कविता पनि लेखिया छ त्यो एकाध घटना बाहेक, नत्र भनेदेखि दिमागमा कुनै पनि विषय आयो भनेदेखि त्यो कुन विधामा आउने त्यो स्वत निर्धारण हुन्छ। मैले यो विधा लेख्छु भनेर मैले यतिवटा धेरैवटा विधामा लेख्छु भनेर चाहिँ त्यो गर्न खोजे
खुसी लाग्यो। तर यो म यो प्रश्न सोध्नको कारण के भने, तपाईँको यो गन्तव्य गौडबहालको पछाडिपट्टि तपाईँका प्रकाशित कृतिहरूको बारेमा छोटो परिचय छ, जहाँ कथा सङ्ग्रह छ, कविता सङ्ग्रह छ, उपन्यास, यात्रा संस्मरण, त्यसमा कथा सङ्ग्रह, लामा कथा सङ्ग्रह भन्ने थिएन कि, जुन कुरा यसले पुरा गर्यो। अब अरू कुनै पनि विधा छ कि त्यस्तो
होइन, छ, जस्तो अब किताबमा निस्किया छैन, जस्तो मेरा मुक्तकहरू छन्, मुक्तक विधाको किताब छैन, त्यो सायद निकट भविष्यमा
जान्न खोजेको।
अर्को मेरो के छ भनेदेखि, हाइकुको कलेक्सन छ मेरो, जस्तो मैले हाइकु लेखेको छु, अब
अन्तर्वार्ताकै सङ्ग्रह छ कि,
त्यो पनि भन्छु, सङ्कलन त्यो 200 भन्दा बढी मैले चाहिँ 200-300 मैले हाइकु लेखेको छु, अब मैले त्यसलाई चाहिँ किताबको रूप दिन सकेको छैन। तर अस्ति यो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सिलसिलामा अब हाइकुमा विशेष रुचि राख्ने जापानका प्रकाश पौडेल माइल आउनुभएको थियो, अनि उहाँसँग कुरा हुँदाखेरि अब यो हाइकु चाहिँ हाइकुकै जन्मदाता चाहिँ देश जापानमै विमोचन गरेर किताब निकाल्ने हो कि भनेर पनि हामीले चाहिँ रमाइलो चाहिँ ठट्टा गऱ्यौँ। अब यो ठट्टालाई यथार्थमा परिवर्तन गर्न सकिन्छ कि, गजल पनि लेख्छु अब र अर्को चाहिँ मेरो चाहिँ आउने किताब भनेको चाहिँ अन्तर्वार्ता पनि हो, अघि तपाईँले भन्नुभयो अन्तर्वार्ताहरूको सङ्ग्रह आउँछ।
हजुर, खुसी लाग्यो, ल, शुभकामना छ। तर यो कुरा गर्दाखेरि हामीले चाहिँ नि जस्तो अब तपाईँले सबै विधामा झन्झनै कलम चलाइसक्नु भएको छ, अब यही हिसाबले तपाईँलाई अघि पनि भन्नुभयो, कसैले सोध्छन् तपाईँले के भनौँ, कथाकार उपन्यासकार के भनौँ भनेर प्रश्न गर्छन् भन्नु पनि, त्यसरी नभनिकन मैले चाहिँ यदि तपाईँलाई यही विधाहरूमध्येमा पनि सबैभन्दा सरल कुन विधामा तपाईँको बढी आफूलाई सहज मान्नुहुन्छ भनेर मैले प्रश्न गरेँ, के भन्नुहुन्छ?
कविता भनेको चाहिँ मैले धेरैपल्ट भनेको छु, कति ठाउँमा कोट पनि गरेको छु, कविता भनेको एउटा आवेगमा लेखिन्छ, त्यो आवेगको उपज हो. तर अब गद्य भनेको चाहिँ सोच्दै अब त्यसको दिमागी हृदय र दिमाग दुवैको त्यसमा प्रबल पक्ष हुन्छ र यसलाई लेख्न समय पनि लाग्छ किनभने यसलाई चिन्तन गर्नुपर्ने हुन्छ. त्यसकारण अब मलाई के लाग्छ भने कविता लेख्न त छोडिँदैन, किनभने अब कविता नलेख्ने मान्छे त साहित्यकारै होइन जस्तो अवस्था छ. किनभने हाम्रो समाजमा अब कथा पढ्ने चलन छैन, निबन्ध वाचन गर्ने चलन छैन, उपन्यास अंशहरू वाचन गर्ने चलन छैन, तर कवितै पढिन्छ. त्यस कारण अब सुरुमा मैले सडक कविता क्रान्तिमा 2046 सालमा सडक कविता क्रान्तिमा भाग लिएर नै मैले साहित्यमा फड्को मारेका हुँ. त्यसकारण कविता त लेख्न छोडिँदैन कहिले पनि, त्यसमा त सन्देह छैन. तर अब अर्को चाहिँ गद्य हो. अब गद्यभित्र अब संस्मरण पनि हुनसक्छ, उपन्यास हुनसक्छ.
तर कुन विधामा तपाईँलाई सहज हुन्छ भन्नु खोजेको मैले?
सहज त अब यो आख्यान नै हो. आख्यान भन्दाखेरि कथा उपन्यास पर्छ. तर अब यही हो, मलाई लाग्छ म आख्यानमै
सहज महसुस गर्नुहुन्छ, किनभने त्यसमा अलिकति समय लिएर सोचका साथ लेख्नु पर्छ होइन. अब तपाईँको गन्तव्य गणबहालमा हौ, गन्तव्य गणबहालमा 8 लामा कथाहरू छन् जसमा भूमिका छ वरिष्ठ समालोचक दयाराम श्रेष्ठ सम्भवको. यो यस कथामा तपाईँलाई मनपर्ने, मलाई लाग्छ शीर्षक कथा गणबहाल गन्तव्य गणबहाल नै हो, किनभने यस सङ्ग्रह कथा शीर्षक नै दिनुभयो गन्तव्य गणबहाल. लेख्ने बेलामा कथा लेखन चाहिँ नि तपाईँले मनासासमा आएर बस्नु, अमेरिकामा बस्नुभयो, तर गन्तव्य गणबहाल भने गणबहालको बारेमा एउटा काठमाडौँको टिपिकल सानो टोल्कमा एउटा जँढेहाको दैनिन दिने जस्तो त्यसलाई चाहिँ नि ऊ गर्नुभयो. अन्य कथामा तपाईँले फलान ठाउँमा फलानु मितिमा लेखेको भन्नुभएन, तर यस कथामा भन्नुभयो, कारण केही छ?
होइन, त्यस्तो छैन. यो वास्तवमा के थियो भनेदेखि, यो गन्तव्य गणबहाल भन्ने चाहिँ यो सङ्ग्रहको सबभन्दा ताजा कथा हो, सबभन्दा पछि लेखिएको. र यो कथा लेख नलेखिन्जेलसम्म 7 कथाको सङ्कलन हुन्छ जस्तो मलाई लागेको थियो. अब संयोगवश त्यो विषयवस्तु दिमागमा आयो, लेख्ने इच्छा जाग्यो र म लेख्दै गएँ. र मलाई साँच्चै भन्ने हो भने साह्रै ठुलो सन्तुष्टि यो कथाले दियो. र मैले वास्तवमा यो 7 मात्रै कथाको सङ्ग्रह भइदिए मेरो कथा सङ्ग्रहको शीर्षक लस्कर हुन्थ्यो होला. मलाई चाहिँ अलि बढी मन छोएको, आफैलाई बढी धेरै चित्त बुझेको मध्ये चाहिँ लस्कर भन्ने कथा थियो. त्यो केही मान्छेहरूले जसले प्रकाशनपूर्व पढे उनीहरूले पनि सबभन्दा राम्रो त्यही मानेको थिए, मलाई पनि त्यही लागिरहेको थियो. तर अब गन्तव्य गणबहाल जब आयो अब सबैलाई उछिन्दियो त्यसले, र शीर्षक पनि त्यही राखेँ र यसले बढी सन्तुष्टि दिएँ.
मैले पनि पढ्दाखेरि चाहिँ नि वास्तवमा लस्कर यो कथा यस सङ्ग्रहको सबैभन्दा उत्कृष्ट कथा हो. यसमा यौन पनि छ, मनोविज्ञान पनि छ, त्रासदी पनि छ, एउटा बसाइँ सराईको एउटा त्रास पनि छ, आतङ्कको पनि त्रास छ. तर त्यति हुँदाहुँदै पनि गन्तव्य गणबहाल शीर्षक किन बन्न गयो भन्ने चाहिँ नि मलाई पनि लागेको थियो जुन तपाईँले भन्नुभयो. त्यसो भए तपाईँलाई सबैभन्दा मनपर्ने प्रिय कथा गन्तव्य गणबहाल नै हो भन्दा नि हुन्छ?
यो सङ्ग्रहको चाहिँ त्यही हो, किनभने मलाई त्यसले किन सन्तुष्टि दियो भने वास्तवमा हामीले लेख्ने के त जीवन लेख्ने हो. जीवन जीवन्ततापूर्वक हामीले प्रस्तुत गर्न सक्यौँ भनेदेखि त्यो पाठकहरूलाई पनि त्यस्तो अनुभूति हुनसक्छ. किनभनेदेखि म एउटा उदाहरण दिन्छु. यो कथा सङ्ग्रहको यो कथा विमोचनपछि काठमाडौँमा विमोचन भएको थियो. त्यो काठमाडौँमा विमोचन भइसकेपछि मेरा प्रिय साथी नेपाली साहित्यमा नाटककारको रूपमा उहाँ प्रख्यात हुनुहुन्छ अशेष मल्लले उहाँले फोन गरेर 30 यो कथाको विषयमा चर्चा गर्नुभयो. अब उहाँलाई त्यति स्पर्श गरेछ भन्नाले एउटा उदाहरण मात्रै हो. मैले चाहिँ उहाँको चाहिँ नाम लिएर भनेको चाहिँ यो उदाहरणको लागि मात्रै हो. किनभनेदेखि जब हामीले जीवन लेख्न खोज्छौँ र जीवन प्रस्तुत गर्न खोज्छौँ र जब त्यो जीवन जीवन्त भएर आउँछ त्यसपछि मान्छेलाई प्रभाव पर्ने हो। त्यसकारण चाहिँ त्यो गन्तव्य गणबालका कतिपय कुराहरू म आफ्नै छेउछेउका कुराहरू पनि हुन्, त्यसको पात्र म नभए पनि त्यस्ता पात्रहरूको चाहिँ नजिक नजिकबाट चाहिँ देखिएको भोगेका रञ्जना अगाडि सोडा पसल सायद अब त्यो सायद केही वर्ष पछाडि हुन्छ कि हुँदैन थाहा छैन, किनभनेदेखि त्यहाँ सोडा पसल भनेपछि नेपालकै नामी त्यहाँ सोडा खाने ठाउँ थियो। त्यहाँ गएर सोडा खाएर एउटा जणेयाले चाहिँ जुन एउटा चाहिँ ऊ गर्छ मूत्रत्याग गर्छ थाहै नपाइकन, त्यस्ता चिजहरू त्यो काठमाडौँको टिपिकल चिजहरू मैले नजिकबाट हेर्या हुनाले त्यहाँ जीवन्तता मैले फिल गरेँ आफैलाई। जबकि मलाई असाध्यै मन परेको मध्येको अर्को कथा जुन लस्कर छ त्यसमा मेरो भोगाइको नजिक भन्दा मैले अनुभूतिको नजिक हो त्यो भनेदेखि गन्तव्य गणबाल भोगाइको नजिक भोगाइ होइन भोगाइको नजिक।
तर त्यति हुँदाहुँदा पनि हो जणेयाको दैनन्दिनी त त्यसमा वास्तवमा नजिकबाट देख्ने भोग्नेहरूलाई त्यो त्यस कथाले प्रभावित पार्छ नि, तर पनि अस्वाभाविक रूपले एक दिनमा कसैले 5 लाख रुपियाँ खर्च गर्छ भन्ने कुरा अलिकति अस्वाभाविक देखेन, त्यो नाटकीय बढी भएन,
होइन एउटा फ्रस्ट्रेटेड मान्छे अब उसले आफूलाई
हो कि तर एक रातमा 5 लाख रुपियाँ खर्च त जस्तै फ्रस्ट्रेटेड मान्छेले गर्न सक्दैन होला भन्ने लाग्छ।
होइन त्यसमा उसले गर्यो भनेको यथार्थ विवरण त होइन, त्यो उसको स्वास्नीले 5 लाख सिद्धि आयो भनेर भनेको छ, तर अब त्यही रातमा हो कि होइन भन्ने कुरो त्यहाँ स्पष्ट छैन, किनभनेदेखि त्यो जणेया पात्रलाई ऊ दोषारोपण गर्दाखेरि पुलिस चौकीमा त्यो स्वास्नी मान्छेले 5 लाख सिद्धि आएको भन्ने कुरा गरेको छ, तर त्यो 5 लाख त्यही एक रातमा सिद्धि हो कि अघिल्लो दिन पनि हो कि अथवा अन्त कतै केही
गर्दाखेरि त्यस्तै देखिन्छ एक रातमा सकेको जस्तो देखिन्छ,
त्यो देखिन्छ तर अब त्यहाँ स्पष्ट त्यो छैन, किनभनेदेखि उसले अब आत्महत्या गर्ने मन थियो भनेदेखि एउटा चाहिँ केही कुरा गरेर सिद्ध्याएर अलिकति उडाएर गरौँ भनेर गरे पनि हुनसक्छ, एउटा अस्वाभाविक पात्र हो त्यो।
एकछिन अब समग्र कथा गर्दाखेरि 8 कथाहरूमा धेरै जसो मुख्य पात्र म नै छ,
हजुर
होइन सबै कथाहरूमा जुन म पात्र भनेर तपाईँ लेखकले आफै भएर लेख्दाखेरि विभिन्न पात्रहरूसँग परिवेशमा आउने भेटिने पात्रहरू र परिवेशमा लेखक तपाईँ आफैले कसरी अनुभव गर्नुहुन्छ, कसरी समागम गर्नुहुन्छ?
यो अलिकति पछाडि जाँदाखेरि मैले देशको नाम त बिर्सेँ तर कतिपय मुलुकमा म पात्र भएर लेख्नु नै पनि ठुलो चिज फलानु लेखकबाट चाहिँ यो परम्परा सुरु भयो भनेर मैले चाहिँ पढेको थिएँ। भन्नाले म पात्रबाट लेख्न एक किसिमले सहज पनि छ, एक किसिमले साह्रै असहज पनि छ। असहज के मानेमा भनेदेखि म पात्र हुने बित्तिकै आफूले आफ्ना कुराहरू त्यहाँ लाद्ने कुराहरू को चाहिँ खतरा बढ्छ, किनभनेदेखि म पात्र भएपछि आफ्नै आनी बानीहरू त्यसमा आरोपित हुने सम्भावना हुन्छ, तर त्यो सबैबाट बचेर तेस्रो पात्रको आनी बानीलाई आफूभित्र समाहित गरेर त्यहाँ लैजानु भनेको चाहिँ एउटा ठुलो चुनौती हो।
मेरो प्रश्नको आशय त्यही हो।
त्यो चुनौती चाहिँ के भनेदेखि अभ्यासले हुन्छ, किनभने त्यो पात्रलाई आफूभित्र हालेर अभिव्यक्ति दिने प्रक्रिया हो त्यो। त्यो पात्रलाई आफूभित्र समाहित गरेर त्यो पात्र आफू बनेर अनि त्यसको चाहिँ चरित्र जस्तो के छ भनेदेखि मलाई
त्यस्तो बेलामा लेखनको क्रममा मैले सोधेको कस्तो अनुभव गर्नुहुन्छ
त्यस्तो बेलामा म आफू त्यो पात्रै भएको जस्तो फिल हुन्छ मलाई, किनभनेदेखि उसले भोगेका कुराहरू नै त्यो मभित्र समाहित भयो जस्तो फिल हुन्छ। किनभनेदेखि यसमा दुईवटा कुरा छ, पात्रहरू जब हामी बनाउँछौँ अब कतिपय कुरामा अब मैले चाहेको कुरा पनि मैले लेख्न सकेका छ म त त्यो रूपमा प्रस्तुत गर्न सकेका छैन, जस्तो अब भनौँ न तपाईँ र मैले कुरा गऱ्यौँ भनेदेखि तपाईँले बोल्दाखेरिको भाव भङ्गीमा तपाईँको चाहिँ थेगो लगायत विभिन्न कुराहरू जुन तपाईँको आउँछ त्यो तपाईँ हो, मेरो भाषामा तपाईँले बोल्नुभयो भनेदेखि तपाईँ होइन नि त्यो। त्यसकारण चाहिँ त्यो पात्रलाई मभित्र समाहित गर्नु भनेको त्यो पात्रले को बेग्लै आफ्नोपन त्यसमा प्रस्तुत गर्नु हो। त्यो चिज अब नेपालका अब भनौँ न मतलब कतिपय
कसैको सोच विचार आफूमा राखेर आफूले बोल्नु।
हजुर, जस्तो एउटा मैले एउटा उपन्यास पढेको थिएँ, आमाले 60 वर्षको आमाले बोलेका कुराहरू र चाहिँ भाव भङ्गिमा र स्वभाव र चाहिँ 20 वर्षको छोरीले कुरा गर्दाखेरिको बरा उस्तै छ। आमाले बोले जस्तै फिल हुँदैन, आमा र छोरीले बोले जस्तै किन फिल हुँदैन भनेदेखि तिनमा त्यो पात्र समाहित हुन सकेन कि। आमाले आमा जस्तै फिल हुने चिज त्यहाँ बोल्नु पर्यो, छोरीले त्यो उमेरलाई प्रतिनिधित्व गर्ने भाषा बोल्नु पर्यो। त्यो कुरो
समग्र कथाहरूमा फेरि एउटा विशेषता मैले के पाएँ भने प्रत्येक कथामा यौन भद्र यौनको प्रवेश छ। यो आयोजित प्रायोजित नियोजित के हो?
होइन, सुरुदेखि नै
मैले विशेषताको रूपमा लिएको छु। मैले
सुरुदेखि नै मेरा कथाहरूमा यौनका पक्षहरू आएका छन्। मलाई लाग्छ त्यो स्वाभाविक रूपमा आएछन्, किनभनेदेखि यो जीवनको एउटा अविभाज्य अङ्ग हो। यो चाहिँ यो यौन पक्ष चाहिँ म साहित्यमा राख्दिनँ, मेरो कथामा राख्दिनँ, उपन्यासमा राख्दिनँ भन्नु चाहिँ कृत्रिमता हो।
स्वाभाविक जरुरी पनि त छैन नि, होइन
जरुरी छैन, तर स्वाभाविक चिजहरू सबै जरुरी हुन्। अब बिहान हामी उठेर चाहिँ हातमुख धुन्छौँ त्यो जरुरी हो, बेलुका सुत्छौँ त्यो जरुरी हो, भोक लाग्छ खान्छौँ त्यो जरुरी हो, सबै स्वाभाविक रूपमा जान्छ नि त। यो कथाहरूमा पनि त्यो स्वाभाविक रूपले जाने चिज हो यो।
भनेपछि तपाईँले तपाईँका कथाहरूमा जीवनको जीवनमा चाहिने स्वाभाविक कुराहरूलाई चाहिँ नि स्वाभाविक ढङ्गले प्रस्तुत गरेँ, मैले मेरो कुनै नियोजित आयोजित प्रायोजित होइन भन्ने बनाएर, होइन?
हो, एकदम।
हस्, धन्यवाद। अघि हामीले लस्कर कथाको बारेमा अलिकति कुरा गऱ्यौँ। मैले पढ्दाखेरि लस्कर कथा यो कथा सङ्ग्रहको सर्वोत्कृष्ट कथा हो, किनभने अघि पनि भने मैले यसमा मैले सानीमा ठुलो यौन मनोवैज्ञानिक यौन त्रास भने मैले यौन त्रासको मनोवैज्ञानिक मनोविज्ञान भेटाएँ मैले सानीमा। शम्भुराममा एउटा गार्जियन अभिभावकले बोक्ने अभिभारा बोकेको छ र त्यही कुराको द्वन्द्वमा कथा अगाडि बढेको छ, होइन? त्यसमा पनि यौनको भनौँ न, अघि पनि भने सानीमा जाने यौनको त्रास छ, होइन? तपाईँले विशेष लस्करको बारेमा यसको रचना गर्व के हो लस्करको?
यस्तो अब मलाई चाहिँ यो सानीको मनोविज्ञान त मैले पछि आरोपित गरे हुँ। म 7 वर्षको उमेर हुँदाखेरि हामी टेकर सिस्नेरी भन्ने ठाउँ जुन दक्षिणकालीबाट 200 बिच एटौँडा र दक्षिणकालीको बिच जस्तो पर्छ, टेकर सिस्नेरी भन्ने ठाउँमा म जन्मिया हुँ, मेरो जन्मस्थल त्यहाँ हो। त्यहाँबाट हामी चाहिँ 22-23 सालमा म 7 वर्षको म 15 सालमा जन्मेको 7 वर्ष भनेपछि 22-23 वर्षको उमेरमा हामी बसाइँ सरेर आएको। त्यो बसाइँ सरेको बेलाको त्यो जुन एउटा चाहिँ मेरो साह्रै बाल मनमा गढेको एउटा चाहिँ तस्विर थियो, त्यो तस्विर धेरै खेलिराखेको थियो, धेरै खेलिराखेको थियो। एउटा घर छोडेर जानलाई मान्छेलाई कति कठिन हुन्छ, अब हजुरआमाहरू निस्किनुभयो, हामी त्यतिखेर चाहिँ मेरो साइनो दाइ र आमा चाहिँ पाहाडमा बस्ने, अरू चाहिँ मधेसमा बस्ने भनेर हाम्रो परिवार पनि विभाजित भएको थियो, विवाह मतलब चाहिँ अस्थायी समयको लागि बुवा दुवैतिर आउनु जाने गर्नुहुन्थ्यो, त्यो पछिको कुरा हो। त्यतिखेर बसाइँ सर्दाखेरिको त्यो फिलिङको मार्मिक बोध चाहिँ मलाई चाहिँ अहिलेसम्म पनि छ, किनभनेदेखि गाउँले छिमेकहरू आएर अँगाल हालेर रोको, किन रोको होला, म त 7 वर्षको केटो किन रोको होला भन्थे भन्ठान्थे। मेरो भाइलाई कसैले बोकेको थियो, किनभने 17 सालमा जन्मिया हो, मभन्दा अब 5 वर्षको केटो हो, अब उसलाई त अब राति 4-5 बजे उठेर घाम पनि उदाएको छैन, अब रुवावासी गर्दै त्यो गएको दृश्यले चाहिँ मलाई चाहिँ पछिसम्म पनि छोइरह्यो र कतिले कतिलाई अब मेरो यो चिज तिम्रो लागि भनेर पनि दिँदो रहेछन्। अब छोडेर जाँदाखेरि त अब केही हुँदैन नि त। ती सब चिजले असाध्यै मलाई मार्मिक त्यो बोध गराइराखेको थियो र त्यसलाई कसरी मैले चाहिँ अब उतार्न सकौँला। अब त्यो कुनै बेला ऊ संस्मरणमा पनि पछि लेखिन सकिन्छ, तर मैले चाहिँ त्यो बीजलाई नै यो माओवादी द्वन्द्वको अवस्थामा नेपालमा भइरहेका घटनाहरूसँग जोडेर मैले यो कथा तानाबाना गरे।
बधाई छ, यो मलाई सबैभन्दा मन परेको कथा लस्कर हो। अघि तपाईँले पनि भन्नुभयो धेरैले मन पराएको रहेछ नि कथा, स्वाभाविक रूपले मिठो छ। अलिक अलिकता क्रिटिकल हिसाबले हेर्दाखेरि चाहिँ कथाहरूमा एउटा विशेषता के पाइन्छ भने तपाईँको कथाहरूमा कौतुहलका साथ सुरु भन्छ भएको हुन्छ, होइन? त्यो कथा सुरु गरेपछि छोड्नु मन लाग्दैन, त्यसले कौतुहलताका साथ तान्दै 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 लैजान्छ कथालाई। र विस्तार पनि दयाराम श्रेष्ठले भन्नुभयो जस्तै स्वाभाविक रूपले कथा लामो कथाको लक्षण अनुसार विस्तार पनि भएको छ। त्यति हुँदाखेरि कथा पढिसकेपछि एउटा भनिन्छ नि साहित्य ले समाजलाई एउटा सन्देश दिन्छ भन्ने कुरा, त्यस्तो चाहिँ नि झट्ट पाठकले फिल गरेको जस्तो देखिँदैन भन्ने पनि कुरा आउन सक्छ, आउँछ पनि, के भन्नुहुन्छ तपाईँ?
यो साहित्यले अथवा रचनाले सन्देश दिनुपर्छ भन्ने त यो अलिकति पुरातन विचार हो भन्ने मलाई लाग्छ। किनभनेदेखि साहित्य भनेको जीवन लेख्ने हो भन्छु म, त्यसमा जीवन हुनुपर्छ र जीवनसँग नजिक भएको चिज प्रस्तुत गर्ने हो। अब त्यो प्रस्तुत गर्दाखेरि त्यसले कुनै सन्देश दिन पनि सक्छ नदिन पनि सक्छ, तर जीवन त्यहाँ जीवन्ततापूर्वक आयो भनेदेखि म त्यसलाई सफल मान्छु। त्यसले सन्देश दियो कि दिएनले त्यसलाई चाहिँ सफलताको कडी मलाई लाग्दैन।
अब अघि भने तपाईँले कथा विस्तार गर्ने क्रममा जुन सफलतापूर्वक लामो कथा बनाउने एउटा भनौँ न फर्मुलामा तपाईँ दयाराम श्रेष्ठ सम्भवको अनुसार, होइन, तपाईँले त फर्मुला बस्नु बसेको होइन तर दयाराम श्रेष्ठको अनुसार फर्मुला अनुसार कथा बढेको छ, यसमा विस्तार छ भन्ने कुरो छ। तर यो क्रममा कहिले कहिले अलिकता नाटकीय पनि जस्तो देखेको छ, कहाँनिर भने कोख कथामा नयनाको अगाडि रूपेश, जुन रूपेश पहिला चाहिँ अलिकता बेपत्ता हराइसकेको मान्छे अचानक आइपुग्छ रूपेश, हुन त तपाईँले आफैले पनि कहाँ कसरी आएको छ भनेर झन्डै भन्नु भएको छ, तर यस्तो अलिक अस्वाभाविक देखिनेलाई चाहिँ निराकरण गर्न सकिन्थेन?
अब यस्तो हुँदो रहेछ जीवनमा थोरै कुराहरू सत्य हुन्छन् साहित्यिक हिसाबले हेर्दाखेरि, धेरै कुराहरू यथार्थमा आधारित हुन्छन्। अब यो यसलाई चाहिँ कसरी म परिभाषित गर्न चाहन्छु भनेदेखि यथार्थ र सत्यमा फरक छ नि, तर धेरै मान्छेलाई त्यो त्यो म भन्छु यथार्थ भनेको जस्तो तिन तला माथिबाट एउटा मान्छे हाम फाल्यो अवश्य चोट लाग्न सक्छ नि त, उसलाई चोट लाग्यो भने त्यो ठुलो कुरो होइन, यथार्थ हो। तर चोट लागेन के पनि भएन त्यो चाहिँ सत्य हो। कहिलेकाहीँ सत्य कुरा आउँदाखेरि अस्वाभाविक लाग्न सक्छ,
तर
त्यो त्यो चाहिँ थोरै घटनाहरू त्यस्ता हुन सक्छन्, त्यस्तो घटना हुनै नसक्ने होइन, तर त्यो नाटकीय लाग्न सक्छ। किनभनेदेखि तिन तला माथिबाट पनि हामीलाई केही नहुनु भने त आश्चर्य कुरो हो नि त, तर चोट लाग्यो भए त्यो स्वाभाविक हुन्थ्यो, चोट लागेन त्यो सत्य हो। संसारमा कहिलेकाहीँ सत्यमाथि प्रश्न उठ्ने कारण पनि त्यही
हो। त्यस कारण अब कस्तो भने एउटा कहिले कहिले पत्याउनु नसकिने कुरा कसरी हुन्छ, तपाईँले भन्नुभएको जस्तो तिन तलाबाट मान्छे कोही लड्यो भने चोट नलाग्नु पनि सक्छ, तर कसरी भयो भने एउटा प्रश्न स्वाभाविक हुने, यस्तो प्रश्नलाई उठ्न दिने कि नदिने भन्ने पनि त एउटा हुन्छ नि त,
होइन? अब यो लेख्दाखेरि एउटा लेखक
त्यस्तो विचार गरिँदैन
मुड, अनि उसले कथालाई अन्त्य गर्न खोज्दाखेरि हुनसक्छ अब कतिपय अवस्थामा कथालाई टुङ्ग्याउने कुनै चाहिँ त्यतिखेरको सोचमा कुनै त्यस्तो घटना अथवा परिवेश नआएर कथाकारलाई कहिलेकाहीँ हुन्छ कतिलाई सुरु गर्न गाह्रो हुन्छ कथा लेख्नलाई, कतिलाई अन्त्य गर्न गाह्रो हुन्छ, कतिलाई बिचमा विकास कथाक्रमलाई विकास गर्न गाह्रो हुन्छ, यो लेखनको एउटा एउटा लेखकको समस्या हो। त्यो प्राय हरेक जस्तो लेखकले नै त्यो भोग्ने कुरा हो, किनभनेदेखि म मात्र होइन सबै जस्तो लेखकलाई त्यस्तो समस्या परिरहेको हुन्छ। तर अब त्यो अहिले म सम्झिन्न, म ठ्याक्कै म कसरी त्यो पात्र कसरी आयो भन्ने कुरा त म सम्झिन सक्दिनँ। तर मैले पढ्दाखेरि चाहिँ त्यो हो अलिकति अचानक त्यो आइपुग्दाखेरि कसरी आयो होला भन्दाखेरि चाहिँ अलिकति नाटकीय जस्तो देखिन्छ अवश्य, त्यसलाई म नाटकीय होइन भनेर भन्दिनँ। तर त्यो लेख्ने लेख्दाखेरिको मुड, परिवेश र त्यतिखेरको चाहिँ मनस्थितिले त्यसलाई डिसाइड गर्ने हो। त्यसैले त ऊ हातका औँला बराबर हुँदैन भने जस्तै सबै रचनाहरू बराबर हुँदैनन् नि। कुनै रचना राम्रो हुन खोज्दा खोज्दै पनि राम्रो हुँदैन, कुनै रचना सरसरी लेख्दाखेरि पनि एकदमै जमेर चाहिँ त्यो आउँछ। त्यो चाहिँ मलाई लाग्छ सबै लेखकले भोग्ने कुरा हो र त्यो कसैको बसमा पनि हुँदैन जस्तो लाग्छ मलाई।
हजुर, धन्यवाद। हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ झनै झनै। अब अझै हामी गन्तव्य गणबालकै कुरा गर्दाखेरि कथामा चाहिँ के भएको छ भने, पाइएको छ भने, कतै सञ्जय सञ्जीव भएर आएको छ, कतै कितानी भावना भएर आएको छ, होइन? यो पक्कै पनि प्रुफ मिस्टेक हो, होइन? यो लेखकीय गल्ती होइन भन्न सकिन्छ। के भन्नुहुन्छ यसलाई?
होइन, त्यो मैले मैले प्रकाशित भइसकेपछि मैले अनुभव गरेँ त्यो मिस्टेक हो, त्यो प्रुफ मिस्टेक, अथवा त्यो लेख्दाखेरि कहिले काहीँ लेखकले पनि मिस्टेक गर्छ, त्यो लेखकले पनि मिस्टेक गर्दैन भन्ने हुँदैन। त्यो म स्वीकार्छु।
के रहेछ त्यो प्रुफ मिस्टेक रहेछ कि लेखकको मिस्टेक रहेछ?
त्यो चाहिँ अब परिमार्जन गर्दै जाँदा त्यो मतलब चाहिँ कुनै हरफ थप्दाखेरि त्यो टेक्निकल्ली भावना हुनुपर्ने ठाउँ कितानी कितानी हुने ठाउँ भावनी भाव हुनसक्छ। त्यो मैले पछि मैले चाहिँ अब जस्तो जीवा लामिछानेले यो किताब पढिसकेर उहाँले चाहिँ मलाई चाहिँ प्रतिक्रिया पठाउनु भएको थियो, त्यो पठाउँदाखेरि त्यो मिस्टेक भयो, उहाँले औँल्याउनु भएको थियो, अर्कोमा सच्याउनु पर्ला भनेर उहाँले मलाई सुझाव पनि दिनुभयो, मैले धन्यवाद भनेर भने। त्यो टेक्निकल मिस्टेक हो।
ओके, अब आगामी कृतिको बारेमा के हुन्छ तपाईँ के छ? अब हुन त अघि तपाईँले मुक्तक अथवा चाहिँ हाइकु सङ्ग्रह
होइन, तर मेरो महत्त्वाकाङ्क्षी पुस्तक चाहिँ 2017 सालमा म लेख्न सुरु गर्छु। यो 16 सालसम्म चाहिँ म्याटेरियल कलेक्सन, पारिजातको अथेन्टिक जीवनी लेख्ने मेरो चाहिँ यो मेरो चाहिँ लाइफ टाइम एचिभमेन्टकै रूपमा मैले चाहिँ लिएको छु। 15 वर्षदेखि मैले यो यसमा काम गरिरहेको छु, रचना म्याटेरियल कलेक्सन गरिरहेको छु र लगभग अब म्याटेरियल कलेक्सन को अन्तिम चरणमा पुगेको छु। इन्टरभ्यू पनि यसपालि म नेपाल जाँदाखेरि जुलाई 19 अगस्त 1 म नेपाल बसेँ। त्यतिखेर मैले थुप्रै एकदमै अनुद्घाटित नयाँ नयाँ रहस्यहरू पत्ता लगाएर आएँ उहाँको जीवनको विविध पक्षको बारेमा र इन्टरभ्यूहरू लिएर आएँ। अब म चाहिँ एकदम पलेटी कसेर 2017 साल लाग्ने बित्तिकै पारिजातको जीवनीमाथि काम गर्छु र लेख्नलाई समय धेरै लाग्दैन, किनभने सामग्री कलेक्सन हो जीवनी लेख्ने भनेको, सामग्री कलेक्सन हो र कसरी प्रस्तुत गर्ने भन्ने हो। त्यसलाई मैले स्वयं विश्वविख्यात लेखकको जीवनीहरू पनि पढिसकेको छु र अब त्यो मैले लेख्ने जीवनी चाहिँ मैले नै लेख्या जस्तो मेरो मौलिकतासहित आओस् भन्ने मेरो एउटा जुन सोच छ त्यही अनुसार मैले चाहिँ त्यसको चाहिँ फर्म्याटहरू बनाइरहेको छु। मेरो आगामी अरू कथा उपन्यासहरू त लेखिँदै नै गर्छन् तर एउटा मेजर वर्कको रूपमा म चाहिँ पारिजातको जीवनीमा
थुप्रै साहित्यकारहरूको माझमा पारिजात छान्नुको कारण
यस्तो हो, मलाई 3 मान्छेको साहित्यकारको जीवनी लेख्न ठुलो इच्छा, भोपी शेरचन, शङ्कर लामिछाने र पारिजात। उहाँहरू 3 बारेमा मैले सामग्री कलेक्सन गर्न थालेको थिएँ जब म अमेरिका आएको थिइनँ, नेपालमा थिएँ। 3 सामग्री सङ्कलन गर्दै थिएँ तर अनि मलाई के लाग्यो भने पहिला कसको लेख्ने भन्दाखेरि मलाई पारिजातको लेख्न मन लाग्यो, किनभनेदेखि एउटा स्वास्नी मान्छे, त्यसमाथि पनि पारिजातका विविध पक्षहरू छन्। अब पारिजातलाई राजनैतिक रूपमा मन नपराउनेले पनि उहाँका साहित्य मन पराउँछन् र उहाँ चाहिँ एउटा युगकै निकै प्रतिभा सम्पन्न लेखिका भए हुनाले ए उहाँहरू दुईजना भन्दा पारिजातकै बारेमा लेखौँ भन्ने त्यतिखेर मलाई सोच आयो र त्यसैमाथि मैले काम थालेँ।
त्यसो भनेको मतलब तपाईँको पाइपलाइनमा भुपी शेरचन र शङ्कर लामी चानेको पनि जीवनी छ।
त्यो पनि छ, तर अब म सक्छु कि सक्दिनँ थाहा छैन। उहाँहरूको यो पारिजातलाई जति मेहनत गरेर त्यति सामग्री कलेक्सन गर्न म सक्छु सक्दिनँ, किन म अमेरिकामा बस्छु, नेपाल सबै सामग्री नेपालमा छ होइन। ए अमेरिकाबाट नेपाल गएर त्यो सामग्री खोजेर भनेको बेला पाइँदैन, भनेको बेला मान्छे भेटिँदैन। जस्तो यसपालि पनि मैले 10-15 इन्टरभ्यू लिएँ, तर के छ भने कति मुस्किलसँग मैले त्यो लिएँ भन्ने कुरो म अहिले अनुभव गर्छु। किनभने सवारी साधनदेखि लिएर मान्छेको टाइम धेरै कुराहरू छन्। त्यस कारण तर एउटै कुरा के हुनसक्छ भनेदेखि, यदि मैले तिनजनाको फरक फरक पारिजात बाहेक उहाँहरूको लेख्न सकिनँ भनेदेखि, त्यो तिनैजनाको एउटै किताब चाहिँ मैले चाहिँ लेख्न चाहिँ सोचेको छु। किनभनेदेखि पारिजात, शङ्कर लामिछाने र भूपी शेरचन यिनीहरू एक आपसमा सम्बन्धित थिए, नजिकका चाहिँ नजिकको सम्बन्ध थियो। त्यस कारण यो तिनजनाको मित्रता र साहित्यिक उसलाई लिएर पनि एउटा लेख्न सकिन्छ भन्ने चाहिँ मेरो अल्टरनेट एउटा चाहिँ सोचाइ मेरो छ।
ल, हाम्रो शुभकामना खसखस.com र यसको श्रोताहरूको तर्फबाट तपाईँलाई यस कार्यक्रमलाई हाम्रो शुभकामना छ। अन्त्यमा फेरि हामीले गन्तव्य गणबहाल कोही विषयमा हामीले यो कुरा गर्न थालेको भएर अन्त्यमा गन्तव्य गणबहालको बारेमा तपाईँका थप केही कुराहरू भन्नु छ श्रोताहरूलाई?
होइन, म त पाठकहरूलाई केही नगर्नुहोस्, पढ्नुहोस् त्यति भन्छु म। किनभनेदेखि
नबोल्ने पनि
होइन, होइन पढ्नुहोस्, लागेको कुरा बोल्नुहोस्, प्रतिक्रिया दिनुहोस्। त्यो गन्तव्य गणबहाल अब मेरो बसमा छैन, यो सबै पाठकको हातमा छ। अब यो न म यसलाई परिवर्तन गर्न सक्छु न के गर्न सक्छु, यो सार्वजनिक भइसक्यो, मेरो निजी भएन। त्यस कारण चाहिँ सबै पाठकले यसलाई पढ्न मेरो आग्रह, अब पढिसकेपछि लेख्न हुन्छ भने त्यो सो मच बेटर, धेरै धन्यवाद। लेखेन भने छलफल गरौँ, तर के छ भनेदेखि यो पढेर यसलाई चाहिँ कस्तो हो भनेर चाहिँ बुझ्दैदेखि पुग्छ।
अन्त्यमा खसखस.com को यो नयाँ केयरकार कार्यक्रमका श्रोताहरूले के भन्नुहुन्छ तपाईँको विशेष के भने?
होइन, म त पाठकहरू भने भगवान् हुन्, सधैँ पूजा गर्नुपर्छ भन्छु। पाठकहरूले यति कुरा सुनिसकेपछि अवश्य पनि यो किताब एकपल्ट पढौँ भन्ने लाग्छ होला, त पढ्नुहुन्छ होला भन्ने मलाई लाग्छ।
ल, तपाईँको समय र विचारको लागि खसखस.com धन्यवाद भन्छ, आभार व्यक्त गर्दछौँ। तपाईँको लेखनी क्रिया सबै सफलतापूर्वक अगाडि बढोस् हाम्रो शुभकामना छ।
र मेरो पनि शुभकामना, किनभनेदेखि खसखस.comले कृष्ण धरावासीपछि मलाई दोस्रो केरकारमा तपाईँले चाहिँ मलाई यो प्रस्तुत गर्नुभयो। खसखस.comले नेपाली साहित्यमा पुऱ्याएको योगदानको लागि पनि तपाईँलाई धन्यवाद दिन्छु। र म अन्त्यमा के भन्छु भनेदेखि, मैले लेख्न थालेको 39 वर्ष भएछ र मेरो यो निरन्तरता कायमै रहनेछ र भविष्यमा फेरि खसखस.comको कुनै छेउकुनामा फेरि भेट हुनेछ। धन्यवाद।
पक्कै पक्कै फेरि भेट हुनेछ। हस्, धन्यवाद।